यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। मोरङको लेटाङ घटनामा दोषी देखिएकालाई कार्यवाही गर्ने गृहमन्त्री बालकृष्ण खाँडको प्रतिबद्धता। चिनिया विदेश मन्त्री वाङ यी नेपालको 3 दिने भ्रमणका लागि आगामी शुक्रबार काठमाण्डु आउनुहुँदै चालू आर्थिक वर्षमा नेपालको निर्यातमा उल्लेख्य वृद्धि। 8 महिनामा 1 खर्ब 47 अर्बको निर्यात। र रूसले युक्रेनमाथि रासायनिक हतियार प्रयोग गर्न खोजिरहेको अमेरिकी राष्ट्रपतिको आरोप।
सुनता, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित रूपमा सम्पन्न गर्न सबैले आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन आवश्यक रहेको बताउनु भएको छ। मोरङको सुन्दर हरिचा नगरपालिका वडा नम्बर 8 निर्माण हुन लागेको प्रशासनिक कार्यालय भवनको हिजो शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री देउवाले निर्वाचन टार्ने सरकारको कुनै मनसाय नरहेको स्पष्ट पार्नुभयो।
देश अहिले स्थानीय तहको निर्वाचनको सिँगारमा छ। स्थानीय निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र भएर वातावरणमा सम्पन्न गर्न हामी सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक छ। निर्वाचन गर्ने काम निर्वाचन आयोगको हो। सरकारले पूरा सहयोग गर्ने हुनाले यसकारण चाहिँ निर्वाचन आयोग पनि कटिबद्ध निर्वाचन गराउनै छोड्ने वचनबद्ध हुनुहुन्छ र हाम्रो सरकारले झन् पूरा सहयोग गर्नेछ। निर्वाचन मान्छेलाई सोच्ने हुने कुरा छैन, निर्वाचन सार्ने कुनै मनसाय छैन, निर्वाचन टाइमै हुने विश्वास दिलाउन चाहन्छु। सरकारले पूरा सहयोग गर्नेछ।
प्रधानमन्त्री देउवाले विकास निर्माणलाई अघि बढ़ाउन संविधानले नै विभिन्न अधिकार दिएकाले जनताको मन जित्ने गरी काम गर्न आग्रह गर्नुभयो।
यस क्षेत्रको व्यापक कृषि, पर्यटन तथा उद्योग विकास विस्तार गरी यस क्षेत्रको आर्थिक सामाजिक रूपान्तरणमा योगदान पुर्याउनु हामी सबै प्रतिबद्धताका साथ काम गर्नुपर्ने खाँचो छ। मुलुकका 3 तहको संघीय शासन प्रणाली लागू भएसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण सेवा प्रवाह क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार जिम्मेदारी प्रदान गरेको छ। यो जनताको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने पनि हो। यो काम कारवाही नागरिकले नजिकबाट निहालिरहेका छन्। अत स्थानीय सरकारले पारदर्शी जनत्वलाई भई जनताको मन जित्ने काम गर्नुपर्छ। यसो हुन सकेन भने नागरिकप्रति संहिताको विश्वास घट्दै जानेछ। यसतर्फ स्थानीय नगरपालिकाले ध्यान दिनु अति आवश्यक छ। संहिता कार्यान्वयनसँगै भएको निर्वाचनबाट निर्वाचित जनप्रतिले गरेको काम मध्ये विकास निर्माण व्यवस्थापनमा यो नगर अब्बल रहेको मैले जानकारी पाएको छु।
प्रधानमन्त्री देउवाले मोरङको लेटाङमा महिला प्रहरीमाथि सांघातिक आक्रमण गरेर हत्या गरेको विषयमा सरकारले आवश्यक छानबिन गरी दोषीलाई कड़ा भन्दा कड़ा कार्यवाही गर्ने बताउनुभयो। यसअघि प्रधानमन्त्री देउवाले सुन्दर हरैचा नगरपालिका वडा नम्बर 1 रहेको नगर अस्पतालको उद्घाटन पनि गर्नुभयो। हिजै प्रधानमन्त्री देउवाले 5 थरको तुम्बेवा गाउँपालिका 3 मौवा स्थित आङना मौवा वृहत पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गर्नुभयो। उक्त आयोजनाबाट तुम्बेवा गाउँपालिका 1, 2 र 3का 1600 घरधुरी लाभान्वित हुनेछन्। प्रधानमन्त्री देउवाले चालू 15 पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा 79% नागरिकलाई आधारभूत खानेपानी उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले बेमौसमी वर्षाका कारण भएको क्षतिको क्षतिपूर्ति, पुनर्निर्माण तथा विशेष महत्वका आयोजनाको निरन्तरतामा वर्तमान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीले पहाड़ी क्षेत्रमा खानेपानीको मुहान संरक्षण योजना अगाडि बढ़ाएको उल्लेख गर्नुहुँदै लेप्चिङ तथा पम्पिङ खानेपानी आयोजनामा विद्युत महसुल छूटको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। विक्रम सम्बत 2074 असारबाट निर्माण शुरू गरिएको सो आयोजना 45 करोड़ 20 लाख रूपियाँको लागतमा सम्पन्न भएको हो। आयोजनाबाट 8,000 भन्दा बढ़ी स्थानीय लाभान्वित हुने आयोजनाले जनाएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको ढाँचा एवं वित्तीय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गरेको छ। मन्त्री परिषदको आइतबार बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले खानेपानी मन्त्रालय र अन्तर्गत निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने प्रहरी दशौं संशोधन नियमावली 2078 स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
आर्थिक वर्ष 2079-80 को प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको ढाँचा र हिस्सा एवं वित्तीय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्ने, हाइलेज एक्सपोर्ट फ्रम नेपाल टू चाइना सम्बन्धी समझदारी पत्रमा नेपालको तर्फबाट चिनिया समकक्षी अनुसारको तहबाट हस्ताक्षर गर्ने व्यवस्था मिलाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई स्वीकृत दिने, साबिक विराटनगर नगर विकास समितिको क्षेत्र संशोधन गरी हालको विराटनगर महानगरपालिकाको 4 किल्ला भित्र सीमित रहने गरी विराटनगर नगर विकास समिति गठन गर्ने।
संचार मन्त्री कार्कीले मन्त्री परिषद बैठकले श्रीलंकाको कोलम्बोमा यही चैत्र 16 आयोजना हुने बिम्स्टेक सदस्य राष्ट्रहरूको 5 शिखर सम्मेलनमा प्रधानमन्त्रीले भर्चुअल सहभागिता जनाउनुहुने र साबिक विराटनगर नगर विकास समितिको क्षेत्र संशोधन गरी विराटनगर नगर विकास समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो। चिनिया राज्य परिषदका सदस्य तथा विदेश मन्त्री वाङ यी नेपालको 3 दिने भ्रमणका लागि आगामी शुक्रबार काठमाण्डु आउनुहुने भएको छ। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको निमन्त्रणामा विदेश मन्त्री वाङले यही चैत्र 11 13 गतेसम्म नेपाल भ्रमण गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग विदेश मन्त्री वाङले भेटवार्ता गर्नुहुने कार्यक्रम छ। नेपाल भ्रमणका क्रममा यही चैत्र 12 गते परराष्ट्र मन्त्री डाक्टर खड्का र विदेश मन्त्री वाङबीच आपसी हितका विषयमा प्रतिनिधिमण्डल स्तरीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेश मन्त्री वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुहुने कार्यक्रम छ। नेकपा एमाले स्थानीय तह निर्वाचनका उम्मेद्वार छनौट सम्बन्धी मापदण्डमा सामान्य हेरफेर गरेको छ। काठमाण्डुको बबर महलमा हिजो बसेको पोलिट ब्यूरो बैठकमा आएका सुझावका आधारमा उम्मेद्वार सिफारिश र निर्णय सम्बन्धी विधि र मापदण्डमा सामान्य हेरफेर गरिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। प्रचार विभाग प्रमुख गुरूङका अनुसार पार्टीले उम्मेद्वार छनौटका लागि 6 मापदण्ड समेत तयार गरेको छ। पार्टीको स्थापना दिवसका दिन केन्द्रले स्थानीय तहको चुनावी घोषणा पत्र जारी गर्ने र सोही दिन सबै स्थानीय तहले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने प्रचार विभाग प्रमुख गुरूङले जानकारी दिनुभयो। आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारको टुंगो स्थायी कमिटि बैठकले लगाउनेछ। यही चैत्र 9 र 10 गते केन्द्रीय कमिटि बैठक र 13 गते स्थायी कमिटिको बैठक बस्ने नेकपा एमाले जनाएको छ। नेपाली कांग्रेसका महामन्त्री विष्णुप्रकाश शर्माले देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्ध रहेको बताउनु भएको छ। हिजो चितवनमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले कांग्रेस र सरकारको ध्यान अहिले निर्वाचन मार्फत देशलाई सही दिशामा लैजान केन्द्रित भएको बताउनुभयो। महामन्त्री शर्माले स्थानीय तहको सल्लाह बिना केन्द्रले निर्णय नगर्ने र विगतमा भएका कमजोरीको समीक्षा गर्दै अघि बढ़ने बताउनुभयो। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान निर्वाचन प्रणाली महँगो भएकाले त्यसलाई बदल्नुपर्ने बताउनु भएको छ। जनता समाजवादी पार्टी नेपाल पर्साद्वारा हिजो वीरगंजमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले मुलुकको स्थायित्व र विकासका लागि समानुपातिक समावेशी निर्वाचन प्रणाली आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा जसपाका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले राजनीतिमा भित्रिएको भ्रष्टाचारको फोहोरी प्रवृत्ति सफा गर्नुपर्ने बताउनुभयो। निर्वाचन आयोगले आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउनका लागि स्थानीय तहका जनप्रतिनिधिहरू पुनः उम्मेद्वार बन्न पदबाट राजीनामा दिनुपर्ने व्यवस्था गरिएको जनाएको छ। निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा हिजो आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पदमा बहाल रहेर पारिश्रमिक लिइरहेको अवस्थामा उम्मेद्वार बन्न नपाइने कानूनी व्यवस्था अनुसार हालै स्वीकृत निर्वाचन आचार संहितामा स्थानीय तहका जनप्रतिनिधिहरूले उम्मेद्वार बन्न चाहे राजीनामा दिनुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो।
स्थानीय तह निर्वाचन नियमावली 2073 अनुसूची 1 उम्मेद्वारले सार्वजनिक पदमा बहाल छैन, लाभको कुनै पनि पद मैले धारणा गरेको छैन भनेर मनोनयन पत्रमा सो घोषणा गर्नुपर्छ। यो 73 सालमा बनेको कानून हो। त्यो बेलामा पदाधिकारी नभएकोले यो आकर्षित भएन। त्यो बेलादेखि यो प्रचलनमा छ, यसमा कुनै विवाद आएको छैन। र त्यो सो घोषणा उहाँहरूले गरिरहँदा पदमै बहाल रहेर लाभको पद धारणा गरेर पनि सो घोषणा गरेर गरिरहँदा भोलि उजुरी पर्ने हो भने उहाँहरूको उम्मेद्वारी रद्द हुने सम्भावना थियो। त्यसो भए हुनाले त्योभन्दा अगावै यी सबै कानूनी व्यवस्थाहरूलाई मध्यनजर गरेर आयोगले आचार संहितामा यो व्यवस्था राखिदियो, ताकि कसैले पनि त्यो कानूनी व्यवस्थाको बर्खिलाफ हुने गरी उम्मेद्वारी दिन नपरोस्।
मतपत्र, मतदाता नामावली र निर्देशिका छपाईको कामलाई प्राथमिकतामा राखेर अगाडि बढ़ाउने आयोगले जनाएको छ। राष्ट्रिय मान्यता प्राप्त बाहेक स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका 73 मध्ये 58 राजनीतिक दलले जिल्ला स्तरको संगठन संरचना सहितको विवरण निर्वाचन आयोगमा बुझाएका छन्। ती दलका उम्मेद्वारलाई सोही दलको निर्वाचन चिन्ह उपलब्ध गराउने सम्बन्धमा आवश्यक निर्णय गर्न जिल्लास्थित संगठन संरचना विवरण उपलब्ध गराउन आइतबारसम्मको समय सीमा दिइएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सामाजिक सुरक्षा कोषमा सहभागी बनाऊ, सुरक्षित एवं सुखद जीवन यापन गरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। भूमिगत जलस्रोतको संरक्षण र सम्वर्धन गरौं भन्ने नाराका साथ आज विश्व पानी दिवस मनाइँदैछ। समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृति प्रदत्त वरदानका रूपमा रहेको पानीको महत्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य सहित संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 1993 हरेक वर्ष मार्च 22 विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ। विश्व पानी दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान मिलोस् भन्ने कामना गर्नुभएको छ। भविष्यमा आउन सक्ने जल संकटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा आहाल, पोखरी र ताल तलैयाको निर्माण गरी परम्परागत विधिको संरक्षण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड़ दिनुभएको छ। राष्ट्रपति भण्डारीले शहरी क्षेत्रमा वर्षातको पानी मार्फत पुनर्भरणको विकल्प सहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा जनसंख्याको ठूलो हिस्सा आश्रित भइरहेको हुँदा जलभण्डारको पहिचान र दिगो उपयोग गर्दै उपलब्ध जलभण्डार र पानीको गुणस्तरको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ। विश्व पानी दिवसका अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री देउवाले भूमिगत जलस्रोतको संरक्षण र सम्वर्धनमा आफ्नो क्षेत्रबाट योगदान पुर्याउन सबैमा आह्वान गर्नुभएको छ। संरक्षणको जिम्मेवारीलाई प्रभावकारी तवरले कार्यान्वयनमा उतार्न अन्तर निकाय समन्वय, सूचना प्रणालीको सुदृढीकरण, जलस्रोतको समन्यायिक वितरणका साथै यस विषयमा प्राज्ञिक अध्ययन, अनुसन्धान र प्रभाव विश्लेषण लगायतका कार्यलाई निरन्तर सञ्चालन गर्न आवश्यक हुने प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ। गृहमन्त्री बालकृष्ण खाँडले मोरङको लेटाङ नगरपालिका 5 आइतबार महिला प्रहरी जवानको मृत्युको घटनाको जाँचबुझ गरिने बताउनु भएको छ। गृहमन्त्री खाँडले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको घटनामा दोषी देखिएकालाई कार्यवाही गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ। फागु पूर्णिमाका दिन चैत्र 4 गते शिक्षा विकास माध्यमिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यालयका छात्र छात्रा र अभिभावक समेतको अनियन्त्रित भीड़ले विद्यालयमा आगजनी, तोड़फोड़ ढुङ्गामुढ़ा गरेको थियो। शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगर स्थित रानीगढ़मा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले काठमाण्डुको छाउनीमा रहेको राष्ट्रिय संग्रहालयलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क स्तरको संग्रहालय बनाउनु पर्ने बताउनु भएको छ। राष्ट्रिय संग्रहालयको 83 स्थापना दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा उहाँले पर्यटन प्रवर्धन, सांस्कृतिक सभ्यता तथा पुराना मानव इतिहासको जगेर्ना गर्न निर्माण गरिएको राष्ट्रिय संग्रहालयलाई स्तरोन्नति गर्नुपर्ने बताउनुभयो। नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ। कतार भ्रमणमा रहनुभएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ र कतारका श्रम मन्त्री डाक्टर अलविन समीख अल मारी बीच भएको भेटवार्तामा सहमति भएको हो। मन्त्री श्रेष्ठले नेपाल र कतारबीचको श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे समकक्षीलाई जानकारी गराउनु भएको थियो। त्यस क्रममा कार्यदल स्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रूप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजित गर्ने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। चालू आर्थिक वर्ष 2078-79 फागुन मसान्तसम्म मुलुकको आयात निर्यातमा उल्लेख्य वृद्धि भएको छ। चालू आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकको वैदेशिक व्यापार 14,56,48,00,00,000 बराबर पुगी कुल वैदेशिक व्यापारमा 42.13% वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो आठ महिनामा 10,24,76,00,00,000 रहेको वैदेशिक व्यापार चालू आर्थिक वर्षमा 42.13% बढ़ेको हो। वैदेशिक व्यापारमा वृद्धि भए पनि आयातमुखी व्यापारका कारण मुलुकको व्यापार घाटा बढ़दै गएको छ। भन्सार विभागले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार मुलुकको व्यापार घाटा अघिल्लो आर्थिक वर्षको पहिलो आठ महिनाको तुलनामा चालू आर्थिक वर्षमा 34.50% बढ़ेर 11,60,00,000,000 भन्दा धेरै पुगेको छ। विभागका अनुसार गत आर्थिक वर्षको पहिलो आठ महिनाका आधारमा मुलुकमा आयात 38.64% बढ़ेको छ। त्यस्तै 2077-78 को पहिलो आठ महिनाको तुलनामा चालू आर्थिक वर्षको निर्यात 82.90% बढ़ेको छ। गत आर्थिक वर्षको फागुन मसान्तसम्म 80,77,00,00,000 बराबरको निर्यात भएकोमा चालू आर्थिक वर्षको समीक्षा अवधिमा 1,47,00,00,000 बढ़ीको निर्यात भएको छ। सार्वजनिक गरिएको विवरण अनुसार गत आर्थिक वर्षको पहिलो आठ महिनासम्म कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 92.12% रहेकोमा यस्तो हिस्सा 2.45% घटेर चालू आर्थिक वर्षमा 89.86% आएको छ। हिजो 4,752 नमूनाको परीक्षण गर्दा 45 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै देशभर 3,135 जना सक्रिय संक्रमित रहेका छन्। हिजो 147 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या 9,63,111 पुगेको मन्त्रालयले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिकाले पुलहरूको विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउँदा 1,00,00,000 रूपियाँ भ्रष्टाचार गरेको दावी सहित कागजात नियन्त्रणमा लिएको छ। अख्तियारका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले नगरपालिकालाई पत्र काटेर आवश्यक कागजात नियन्त्रणमा लिएको बताउनुभयो। पाल्पा जिल्लाको सबैभन्दा ठूलो सरकारी अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ। पाल्पाको रामपुर अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा त्यस क्षेत्रका नागरिक स्वास्थ्य उपचारका लागि अन्यत्रै जानुपर्ने बाध्यता छ। पाल्पाबाट विष्णु खनालको रिपोर्ट।
अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा यहाँबाट गम्भीर प्रकृतिका रोगका बिरामीहरू उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता छ। सदरमुकाम तानसेनबाट 65 किलोमिटर पूर्वमा रहेको रामपुर पाल्पाकै दोस्रो ठूलो बजार क्षेत्र हो। रामपुर अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा वृद्ध अशक्त तथा गर्भवती महिलाको लागि थप समस्या उत्पन्न भएको छ। स्थानीय कृष्ण अर्यालले अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा सदरमुकाम तानसेन तथा बाहिरी जिल्ला जान पर्ने बाध्यता रहेको बताउनुभयो।
धेरै टाढाका अस्पतालहरूमा सेवा लिन जान पर्दा यहाँका बुढाबुढी बच्चा बच्ची सुत्केरी महिला धेरै अप्ठ्यारो परेको छ। विशेषज्ञ सेवा निरन्तर हुन सकेको छैन।
सरकारले स्वास्थ्य सेवालाई आधारभूत सेवामा राखे पनि अस्पतालमा डाक्टर नै उपलब्ध हुन नसक्दा यस क्षेत्रका नागरिक स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका छन्। रामपुरको सबैभन्दा ठूलो समस्या भनेकै गुणस्तरीय स्वास्थ्य उपचार नपाउनु रहेको बताउनुहुन्छ स्थानीय शिक्षाविद सुन्दर श्रेष्ठ।
रामपुर अस्पतालमा दरबन्दी अनुसारको डाक्टरहरू नहुँदा विशेषज्ञ सेवा प्राप्त गर्न सकिएन। यो तुरन्तै समाधान सम्बन्धित निकायले गरिदिए हामी आभारी हुन्थ्यौं।
तीनवटै सरकारबाट डाक्टर उपलब्ध गराउने आश्वासन पाए पनि हालसम्म विशेषज्ञ डाक्टर उपलब्ध हुन सकेको छैन। अस्पतालमा 72 जना कर्मचारीहरू मध्ये 9 जना मात्र अस्थायी करारमा रहेका छन्। नवनियुक्त अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश ढकालले आफूले प्रदेश सरकारसँग अस्पतालको समस्या राखेको र अस्पतालमा केही सुधारको लक्षण देखिएको बताउनुहुन्छ।
प्रदेश सरकारका स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवजीलाई भेटेर अस्पतालको समस्याका विषयमा जानकारी गराएर विशेषज्ञ डाक्टरहरूको पनि हामीले माग पत्र पेश गरेका छौँ।
जिल्लाकै ठूलो सरकारी अस्पतालमा विशेषज्ञ डाक्टरको सुविधा नहुँदा पूर्वी पाल्पा सहित नवलप्रासी स्याङ्जा जिल्लाका नागरिकले समेत गुणस्तरीय उपचार पाउन सकेका छैनन्। अस्पतालमा विशेषज्ञ डाक्टर सहितको सेवा तत्काल शुरू गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
पाल्पाबाट लागू पाँच थरतर्फ। पाँच थरका युवाहरू लिम्बू समुदायको विशेष नाच च्याब्रुङ अर्थात केलाङ नाचको संरक्षणमा जुटेका छन्। लोप हुन लागेको च्याब्रुङ नाच संरक्षणका लागि पछिल्लो समय स्थानीय तहको सहयोगमा विभिन्न प्रशिक्षण एवं प्रतियोगिताहरू समेत सञ्चालन हुन थालेका छन्। दुर्गा खनालको रिपोर्ट।
च्याब्रुङ लिम्बू समुदायको परम्परागत लोकबाजा हो। विवाह, भोजबतेर, सांस्कृतिक कार्यक्रम लगायत विभिन्न अवसरमा बेग्ला बेग्लै तालमा च्याब्रुङ बजाएर नाच्ने गरिन्छ। च्याब्रुङ नाच लिम्बू समुदायको प्राकृतिक नाच भएको र पृथ्वीको उत्पत्तिसँगै शुरूआत भएको इक्सा कुखेमसिंह केलाङ समूहका अध्यक्ष गजेन्द्र चेमजोङ बताउनुहुन्छ। च्याब्रुङको तालबाट उत्पन्न ध्वनिबाट रोगव्याध नलाग्ने, प्राकृतिक विपद नआउने मान्यता रहेको याक्थुङ केलाङ समूहका सुरेश कुमार तुम्बापो बताउनुहुन्छ।
च्याब्रुङको तालले जुन ध्वनि उत्पन्न हुन्थ्यो, ध्वनिले चाहिँ रोगभेदहरू चाहिँ भागोस् भन्ने हुन्छ, प्राकृतिक प्रकोपहरू नआओस्, भूकम्प बाढी केही पनि नआओस्, क्षति नगरोस् भन्ने हुन्छ।
लोप हुन लागेको च्याब्रुङ नाच प्रति पछिल्लो समय युवाहरूको आकर्षण बढेको नामसामी केसामी केलाङ संस्थाका अध्यक्ष याम नेम्माङ बताउनुहुन्छ।
पछिल्लो समयमा आएर सबैतिर युवाहरूको पनि अलिकति चाख लागेर सिकिराख्नु भएको छ। अहिले नेपालका विभिन्न ठाउँ बसोबास गर्नुहुने लिम्बू दाजुभाइको यो आकर्षण बढेको देखेको छ।
नाचका बारेमा शुरूआती चरणमा नजाने पनि अरूको हेरेर नाच्न जानेपछि आफ्नो संस्कृति लोप हुन नदिन केलाङ नाचेको कलाकार ताङछोमा नेम्माङ बताउनुहुन्छ।
सुरुमा त मलाई थाहा आएन, तर पछि जब नाच्दै गएँ तब चाहिँ हाम्रो संस्कृति संस्कारहरू चाहिँ लोप नहोस् भन्ने उद्देश्यले हामी चाहिँ अगाडि बढ्यौं।
च्याब्रुङ नाचको संरक्षणका लागि जिल्लाका स्थानीय तहहरूको सहयोगमा केलाङ प्रशिक्षण, केलाङ प्रतियोगिता जस्ता कार्यक्रमहरू भइरहेका छन्। स्थानीय तहले सहयोग गर्न थालेपछि जिल्लामा व्यावसायिक रूपमै च्याब्रुङ बाजा बजाएर नाच्ने गरेको पाइन्छ। दुर्गा खनाल, रेडियो नेपाल, पाँच तर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले युक्रेनमाथि रासायनिक हतियार प्रयोग गर्न खोजिरहेको आरोप लगाउनु भएको छ। राष्ट्रपति बाइडेनले रूसले अमेरिकामाथि साइबर आक्रमण गर्ने सम्भावना रहेको पनि चेतावनी दिनुभयो। यसैबीच अमेरिकाको रक्षा मन्त्रालयले रूसले सर्वसाधारणमाथि अन्धाधुन्ध आक्रमण गरेको आरोप लगाउँदै रूसमाथि युद्ध अपराधको मुद्दा हाल्न प्रमाण खोजिरहेको जनाएको छ। चीनमा 132 मानिस सवार विमान पहाड़ी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। कुनमिनबाट ग्वांजाउतर्फ उड़िरहेका बेला विमान ग्वांगसी प्रान्तको पहाड़मा ठुकिएर आगो लागेको थियो। अब आर्थिक समाचार।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर तर्जुमा गर्ने बताउनु भएको छ। सोमबार बिहान रुकुम सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित हुन थालेको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउन शुरू गरेको जानकारी दिनुभयो। उहाँले काठमाडौँबाट पोखराको सड़क दूरी 2 घण्टा कायम गराउने गरी योजना बनाइरहेको र ग्रामीण क्षेत्रका उत्पादनले सहजै बजार पहुँच पाउने कुराको सुनिश्चितता बजेट मार्फत गरिने पनि उल्लेख गर्नुभयो। हाल अवैध डिजिटल कारोबारका कारण दैनिक 50 करोड़ रुपियाँसम्म नेपाली मुद्रा बाहिरिन थालेको भन्दै अर्थमन्त्री शर्माले त्यस्ता गतिविधि रोक्न सबै संयन्त्र परिचालन गरेको पनि उल्लेख गर्नुभयो। औद्योगिक प्लटको भाडा घटाउने र 2 वर्षसम्म उत्पादित सामग्रीको निकासी गर्नु नपर्ने सरकारको प्रस्तावपछि भैरवाको विशेष आर्थिक क्षेत्र सेजमा उद्योग खोल्न उद्योगीहरूको प्रतिस्पर्धा देखिएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले यूएईसँग लगातार दोस्रो हार बेहोरेको छ। दुवै क्रिकेट रंगशालामा सोमबार भएको खेलमा नेपाल यूएईसँग 99 रनले पराजित भएको हो। यूएईले दिएको 203 रनको लक्ष्य पछ्याएको नेपाल 35 ओभर 1 बलमा अल आउट हुँदै 103 रनमा समेटियो। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो स्कोर सबैभन्दा कम हो। नेपालका ओपनर पवन सर्राफ खेलमा जम्न सकेनन् र उनी 2 रनमा आउट भए। यस्तै अर्का ओपनर कुशल भुर्तेल 5 रनमा समेटिए। दिपेन्द्र सिंह ऐरी गोल्डेन डक आउट हुँदा नेपालले 3 ओभर नसकिँदै 8 रनमा महत्वपूर्ण 3 विकेट गुमाउन पुग्यो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक 65 बल खेल्दै 2 चौकाको मद्दतमा 30 रन जोड़े। यूएका जुनाइद सिद्दिकीले 4 विकेट लिए। यस्तै काशिफ दौद र अहमेद राजाले समान 2-2 विकेट लिए। यूएका लागि रोहन मुस्तफाले सर्वाधिक 60 रन बनाए। अब नेपालले मंगलबार पीएनजी विरूद्ध प्रतिस्पर्धा गर्नेछ। लीग 2 नेपालले 11 खेलमा 10 अंक जोड्दै नेपाल 6 स्थानमा रहेको छ।
रमेश टमटा खेल समाचारका साथमा अब मौसम आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदलिरही प्रदेश एकका केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस न्यूनतम तापक्रम 15 डिग्री सेल्सियस अहिले बिहानको सापेक्षिक आर्द्रता 84%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:06 भयो भने सूर्यास्त भरि साँझ 6:16 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। मोरङको लेचाङ घटनामा दोषी देखिएकालाई कार्यवाही गर्ने गृहमन्त्री बालकृष्ण खाँडको प्रतिबद्धता। चिनिया विदेश मन्त्री वाङ यी नेपालको 3 दिने भ्रमणका लागि आगामी शुक्रबार काठमाडौँ आउनुहुँदै चालू आर्थिक वर्षमा नेपालबाट हुने निर्यातमा उल्लेख्य वृद्धि। 8 महिनामा 1.47 खर्ब निर्यात र रूसले युक्रेनमाथि रासायनिक हतियार प्रयोग गर्न खोजिरहेको अमेरिकी राष्ट्रपतिको आरोप। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।